सच्चा अमानतदार ताज मुझे को तू या रब बना,
सच्चा अमानतदार ताज मुझे को तू या रब बना।
तेरी पसंद की हो तिजारत गफलतों से तू बचा।
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم۔ مدنی چینل کے ناظرین ملاحظہ کر رہے ہیں پروگرام احکام تجارت، اور اس پروگرام میں مفتی علی اصغر صاحب ہوتے ہیں جو ہمارے تجارت سے متعلقہ سوالات کے جوابات بھی ارشاد فرماتے ہیں۔ سلسلے کو آگے بڑھائیں گے، پہلے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر درود پاک پڑھنے کی ایک فضیلت شامل کرتے ہیں۔ اللہ پاک کے آخری نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم مجھ پر درود پڑھو، اللہ تم پر رحمت بھیجے گا۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وآلہ وسلم۔ اللہ رب العالمین ہم سب کو اپنے حبیب صلی اللہ علیہ وسلم کی مبارک ذات پر درود و سلام پڑھنے کی بھی توفیق عطا فرمائے، اور اپنی زندگی کو قرآن و سنت کے احکامات کے مطابق گزارنے کی بھی سعادت عطا فرمائے۔ ایک کال ہمارے پاس جی، آئیے کال شامل کرتے ہیں۔
سوال یہ ہے کہ مال ادھر سے جاتا پاکستان سے باہر کی کمپنیوں میں، وہ کارگو کے ذریعے جاتا، پھر وہاں سے 90 دن میں پیمنٹ جو ہے نا بینک نے کرنی ہوتی ادھر پاکستان، تو کمپنی کی طرف سے بینک کی طرف سے ہوتا ہے کہ آپ کو ابھی ہم پیمنٹ کر دیتے ہیں فوری، لیکن اتنے ڈالر کم پیمنٹ کریں گے ہم۔ اب نے مسئلہ بیان فرمایا تھا کہ یہ سود ہے اس طرح کرنا، ٹھیک ہے، تو اس میں پوچھنا کہ اس کمپنی میں کام کرنے والے کا حکم کیا ہوگا؟
دیکھیے، ہو یہ رہا ہے کہ کمپنی بینک کو سود ادا کر رہی ہے، مثال کے طور پر 50,000 ڈالر اس کو ریسیو کرنے تھے، 50 کے بجائے اس نے 45,000 ڈالر ریسیو کیے، 5,000 ڈالر اس کو نفے کے طور پر دے دیے، تو یہ قرض کے بدلے قرض کی بے ہوئی، کرنسی کے بدلے کرنسی کی بے ہوئی، اور ادھار کے ساتھ ہوئی، تو یہ معاملہ سودی ہے۔ اور چونکہ کمپنی کی آمدنی سودی نہیں ہو رہی ہے بلکہ کمپنی بینک کو سود ادا کر رہی ہے، تو ملازمین کی اجرت پر تو کوئی فرق نہیں پڑے گا۔ ہاں، جو ملازمین اس سیٹلمنٹ میں شامل ہوتے ہیں، جن کا کام ہوتا ہے بینک سے نیگوسیشن کرنا اور بات چیت کرنا اور یہ سودی معاہدہ کروانا، ان کا یہ فعل بدستور ناجائز رہے گا۔
جی، تو مختلف تناظر میں دیکھا جاتا ہے تو لوگ کہیں نہ کہیں ترغیب دلا رہے ہوتے ہیں، ایجنٹ بن رہے ہوتے ہیں، یا عام طور پر گلی محلوں میں بھی کچھ اس طرح کی چیزیں رائج ہوتی ہیں کہ کسی کو کرائسس میں دیکھتے ہیں تو اس کا ذہن بنا رہے ہوتے ہیں کہ آپ کا مسئلے کا حل ہو جائے گا، ٹمپریری ہے، تھوڑے ٹائم کے لیے ہے، لیکن ہوتا سودی معاملہ ہے، وہاں سے قرض لے لیں، آپ ان کو زیادہ نفع کے ساتھ دے دیجیے گا۔ تو کیا یہ اس طرح کے افراد جن کی خود کوئی ملازمت تو باقاعدہ ہے نہیں، لیکن کیا صرف ترغیب دلانے پر بھی یہ گناہ گار ہوں گے؟
بڑا جنرل اصول ہے ولا تعاون ولا اثم ولا عدوان، کہ گناہ کے کاموں پر تعاون نہ کرو۔ تو گناہ کے کاموں پر تعاون کوئی بھی شخص ہو، وہ امپلائی ہو، وہ رضاکار ہو، اس کی کوئی بھی حیثیت ہو، لا محالہ گناہ کے کام پر اگر تعاون کرے گا تو گناہ گار ٹھہرے گا۔
ٹھیک سر، فیس بک کے ذریعے سے یہ سوال کیا گیا ہے کہ دو ملکوں کی کرنسی کا آپس میں تبادلہ کرتے ہیں، اگر ادھار میں یہ لین دین کیا جائے تو کیا یہ درست ہوگا؟
دیکھیے، بہت سارے لوگ تو وہ ہوتے ہیں کہ جو دو طرفہ ادھار کرتے ہیں، تو دو طرفہ ادھار کرنے والے تو سرے سے گناہ گار ہیں، یہاں تو کوئی رعایت کی پوزیشن ہی نہیں ہے۔ مثال کے طور پر کہتے ہیں کہ جی آپ اتنے پیمنٹ فلاں جگہ بھیج دیں یا فلاں ملک میں بھیج دیں، ہم آپ کو 2 دن بعد ادائیگی کر دیں گے، اب وہ بھی جائے گی 2-3 دن کے بعد، اور یہ بھی ادائیگی 2-3 دن کے بعد، تو یہ تو وہ صورت ہے کہ اس کو کوئی بھی جائز قرار نہیں دیتا۔ اب بالفرض ایک طرفہ ادائیگی کر دی جائے تو حقیقت میں تو یہ مبادلت المال بالمال کی صورت ہے، خرید و فروخت کی صورت ہے۔ اب یہاں علماء کے 2 موقف ہیں،
ٹھیک،
علماء کی ایک بڑی تعداد ہے جس کا یہ موقف ہے کہ دو ملکوں کی جو کرنسی ہے یہ ایک ہی جنس ہے۔
صحیح،
تو ایک جنس اگر مانا جائے تو دونوں طرف سے کیش ادائیگی ضروری ہے، ادھار نہیں ہو سکتا۔
صحیح،
اور بعض علماء کی رائے یہ ہے کہ دونوں جنس سے الگ ہیں، اگر الگ جنس سے مانا جائے تو پھر ایک طرفہ ادھار کی گنجائش رہتی ہے، دارالافتاء اہل سنت کا تحال فتویٰ یہی ہے کہ یہ جو معاملہ ہے دو ملکوں کی جو کرنسی ہے وہ دو جنس نہیں ہے بلکہ ایک ہی جنس ہے، تو اسی کے مطابق جو ہے نا وہ عمل کیا جائے گا.
ٹھیک ہے، ماشاءاللہ. مزید کال دیجیے.
میرا مفتی صاحب سے یہ سوال ہے کہ جیسے ہمارا ای کامرس سٹور ہے یو ایس اے میں، یہ اپنی ویب سائٹ ہے، اور ہم چائنا سے پروڈکٹ بائی کرتے ہیں اور اپنے قبضے میں مطلب پاکستان میں منگوائے بغیر ہم اسے یو ایس اے میں بھیج دیتے ہیں اور اسے سیل کرنا سٹارٹ کر دیتے ہیں. میں نے سنا تھا کہ جب تک اپنے قبضے میں چیز نہ ہو تو اس ٹائم تک اسے سیل نہیں کر سکتے، وہ جائز نہیں ہے. تو کیا یہ ہمارے قبضے میں ہو گئی جب ہم نے پے کر کے ادھر ہی بھیج دیا لیکن ہمارے پاس وہ پروڈکٹ نہیں آئی، تو پھر ایسے کاروبار کرنا یہ جائز ہے؟
معاملہ تو اس سے بھی آگے کا ہے کہ جب آپ کو آرڈر ملا ہے
جی
اور سودا ڈن ہو گیا تو عین ممکن آپ نے خریدی بھی نہ ہو. اگر آپ نے خریدی بھی نہیں ہے تو اور بڑی غلطی ہے. تو چیز جو ہے جس وقت آپ سودا کر رہے ہیں آپ کی ملکیت میں بھی ہونی چاہیے اور آپ اس کا قبضہ بھی کر چکے ہوں. آپ کے قبضہ کرنے سے مراد یہ کہ آپ یا آپ کا نمائندہ جو ہے اس کا قبضہ کر چکا ہو. اب بعض صورتیں ایسی ہوتی ہیں باہر سے مال منگوانے کی، جہاز پر مال لوڈ ہوتے ہی قبضہ ہو جاتا ہے، جو خریدار ہے اس کا قبضہ ہو جائے گا. جیسے اگر آپ کا مال ایف او بی کے ذریعے آ رہا ہے، ایف او بی کے ذریعے جب مال آتا ہے تو فریٹ جو ہے وہ مال منگوانے والا ادا کرتا ہے، تو کرایہ وہ ادا کرتا ہے، تو شپ جو شپمنٹ ہے وہ اس کے بیہاف پر ہو رہی ہے، اس کی وکالت پر ہو رہی ہے. تو ایف او بی کی صورت میں تو لا محالہ منگوانے والے کا قبضہ ہو جائے گا، لیکن زیادہ تر جو ڈیلز ہیں وہ سی این ایف ہو رہی ہوتی ہیں یا کیش آن ڈلیوری ہو رہی ہوتی ہیں، تو ان صورتوں کے اندر تو مطلقاً یوں قبضہ نہیں ہوگا. تو قبضہ کی صورت پائی جائے تو ٹھیک ہے ورنہ نہیں.
ٹھیک، تو قبضے کے لیے اپنے پاس آنا ضروری ہے یا یہ بھی کافی ہے کہ اگر ان کے اختیار سے وہ کہیں اور ٹرانسفر کر رہے ہیں تو کیا یہ قبضے کی صورت کہلائے گی؟
قبضے کی تو بے شمار صورتیں ہیں، کچھ علامتیں بھی ہیں. جیسے ایک علامت تو یہ ہے کہ قبضہ نام ہے رسک ٹرانسفر کا، کہ اگر مال ضائع ہو جاتا ہے، جل جاتا ہے، راستے میں کوئی حادثہ پیش آتا ہے تو سوال یہ پیدا ہوتا ہے کہ کس کا نقصان ہوا.
صحیح.
اگر قبضہ منگوانے والے کا ہے تو پھر منگوانے والے کا نقصان کہلائے گا، اگر اس کیفیت میں قبضہ بھیجنے والے کا ہے تو بھیجنے والے کا نقصان کہلائے گا. جیسا کہ ہم لوکل مارکیٹس میں بھی دیکھتے ہیں کہ کوئی چاول کی گاڑی آ رہی ہوتی ہے، تو بعض لوگ کہتے ہیں کہ جی ہمیں پہنچ چاہیے، راستے کا رسک ہم نہیں لیں گے. تو پہنچ کی صورت میں کرایہ بھی جو ہے وہ مال بھیجنے والا دے رہا ہوتا ہے،
صحیح.
اور راستے کا جو سارا رسک ہے وہ بھی اسی کا ہوتا ہے.
صحیح.
اور دوسری صورت یہ ہوتی ہے مال منگوانے والا وہیں سے خود اٹھاتا ہے، اس صورت میں وہ کرایہ بھی ادا کرتا ہے اور کرایہ ادا کرنے کے ساتھ ساتھ رسک بھی اسی کا ہوتا ہے. تو دیکھا جائے گا کہ رسک ٹرانسفر ہوا یا نہیں ہوا. اور پھر قبضے کی بہت ساری صورتیں ہیں، کنسٹرکٹیو قبضہ کہلاتا ہے بعض صورتوں میں، حکمی قبضہ، بعض صورتوں میں فزیکل قبضہ ہوتا ہے. تو یوں صورتحال مزید واضح ہو تو پھر ہم عرض کریں گے کہ یہاں کس طرح قبضہ ممکن ہے.
ٹھیک ہے، مزید اگر وضاحت کے ساتھ اپنے سوال کو دوبارہ پیش کریں اور کیا کیا صورتحال مزید اس میں اختیار کی جا رہی ہے، کس انداز سے آپ اس معاملے کو آگے لے کر چل رہے ہیں، یہ مزید واضح ہو جائے گا تو اور بھی زیادہ واضح طور پر اس کا جواب ہمیں مل سکے گا. ابھی مزید کال شامل کرتے ہیں.
جی، میرا سوال آپ سے یہ ہے کہ آن لائن ارننگ میں ایک ایپلیکیشن ہے کہ اوتھینٹک ہے، کوئی اسکیم ہے نہیں، اور اس میں ہوتا یہ ہے کہ آپ نے کیپچاز فل کرنے ہوتے ہیں، جو کیپچا ہوتے ہیں وہ آپ نے فل کرنے ہوتے ہیں، جتنے فل جو ہے وہ کرتے رہیں گے اس کے حساب سے آپ کی ارننگ ہوگی، تو کیا یہ ٹھیک ہے شرعی طور پہ؟
دیکھیے، فیک ہونا یا نہ ہونا اپنی جگہ پر ہے، اصل چیز ہے مقاصد. جب آپ اجرت لیتے ہیں تو ضروری ہے کہ آپ کا کام ایسا ہو جو قابل معاوضہ ہو. فقہ اکرام نے لکھا ہے کہ کسی آدمی نے گھوڑا کرایے پر لیا اور مقصد یہ ہے کہ گھر کے باہر باندھوں گا، لوگوں کو پتہ چلے کہ میرے پاس گھوڑا بھی ہے، یا شیروانی کرایے پر لی، گھر میں لا کر ٹانگ دوں گا تاکہ لوگوں کو پتہ چلے کہ میرے پاس شیروانی بھی ہے. तो ये चीज का मकसद नहीं है। यूं ज़ेबाइश करवाना या यूं नुमाइश करवाना ये उस चीज के मकासिद नहीं है जो ये लेकर आ रहा है। तो फुका ने फरमाया कि ये जो इजारा है, ये जो कॉन्ट्रैक्ट है, ये जायज़ नहीं है। तो यहाँ आप जो काम कर रहे हैं ये कोई मकसूद काम नहीं है कि आपने खाली कैप्चर लेनी है या खाली आपने क्लिक करना है या खाली आपने वीडियो देखनी है। तो ये कोई ऐसा काम नहीं है जो काबिल मुआवजा हो। और जब इसकी हम बुनियाद की तरफ जाते हैं तो हमें इसमें धोखा भी नज़र आता है। होता ये है कि बाज़ लोग कहते हैं जी हमारे व्यूज बढ़ने चाहिए, तो वो आगे किसी डीलर को दे देते हैं पैकेज, तो डीलर जो है ना वो नीचे लोगों को कुछ कमीशन देता है कि आप वीडियो देखो जनाब, वीडियो देखो, वीडियो देखो, पर इतने सेकंड देख लो, 2 सेकंड देख लो, 3 सेकंड देख लो, आपको इतने पैसे मिलेंगे। वो फिर कुछ खुद रखता है, कुछ वीडियो देखने वालों को देता है। अब उनको कोई सरोकार ही नहीं देखने से, ठीक है, क्यों देख रहे हैं, किस मकसद के लिए देख रहे हैं, क्या वजह है उसकी, ठीक है। और पीछे जनाब सूरत ये हो रही है कि इतने व्यूज हैं जनाब, यानी गोया कि लोगों की दिलचस्पी इतनी है, रियल जो व्यूवर्स हैं वो इतने हैं। तो एक धोखे का पहलू है। इसी तरीके से इश्तहारात के मामले में तो इससे बढ़कर धोखा होता है कि जिस कंपनी ने इश्तहार दिए हैं उस कंपनी को बताया जाता है कि जनाब हमने इतने आपके इश्तहार जो है लोगों तक पहुँचा दिए हैं, और वो लोग वही होते हैं जो इन्होंने खरीद कर रखे होते हैं।
सही।
तो ये तो उस कंपनी के साथ भी धोखा है। जी
जी मजीद कॉल दीजिएगा।
मोहम्मद अरसलान अत्तारी मदीनतुल औलिया मुल्तान शरीफ से बात कर रहा हूँ। अहकाम तिजारत में मुफ्ती साहब आपसे ये सवाल है, किसी ने डॉलर में कर्जा लिया पाकिस्तानी मद में, उसको पाकिस्तानी मद में ही लौटाना होगा या डॉलर में लौटाना होगा कर्जा, इस बारे में कुछ विशद फरमाए।
देखिए सवाल का जवाब तो बड़ा आसान है लेकिन मुगालता हो जाएगा। आपके सवाल का जवाब देने से पहले मैं याद करना चाहूंगा, आम तौर पर यह होता है कि बाहर से कोई शख्स जब पैसे भेजता है, वो डॉलर में भेजे, पाउंड में भेजे, दिरहम या रियाल में भेजे, तो पाकिस्तान में जब रिसीव होते हैं तो वो पाक रुपीज में रिसीव होते हैं। वो वेस्टर्न यूनियन के जरिए भेजे, वो बैंकों के जरिए भेजे, जब यहाँ वो कैश करवाएगा लेने वाला तो उसको तो पाक रुपीज में मिलेंगे। तो वो तो इस बात का पाबंद है कि जिस करेंसी में उसको पैसे मिले हैं उसी करेंसी में वो वापस लौटाए। अब पीछे वाला झगड़ा कर रहा होता है कि जी जब आपने पैसे लिए थे तो डॉलर का रेट ये था, दिरहम रियाल का रेट ये था,
सही,
और अब रेट ये हो गया है लिहाजा आप उसके हिसाब से वापस लौटाएं। क्यों लौटाएं भाई, शरीयत यही कहती है कि जिस जिंस में आपने लिया है उसी जिंस में वापस करना होगा। इसको मिले रुपए हैं तो ये रुपए ही वापस करेगा, जितने हजार मिले तो उतने हजार वापस करेगा। तो अब आप ये नहीं कह सकते कि जी मैंने तो डॉलर भिजवाए थे, देखा जाएगा कि उसको क्या मिले हैं। हाँ अगर आप इसका मामला मोतदल राह की तरफ जाना चाहते हैं कि जनाब नुकसान मेरा भी ना हो और उसको भी जो है ना वो जो मामला है उसमें वो भी शामिल हो जाए, तो उसका एक तरीका ये है कि इसको कहें कि भाई मेरे पास किसी बंदे को वकील बना दो। जैसे शख्स ने डॉलर भेजने अमेरिका में रहता है, अब इसका कोई दोस्त भी है,
ठीक है,
तो जिसने पैसे कर्जा लेना है ये कर्जा देने वाले के दोस्त को अपना वकील बना दे कि भाई तुम इसकी तरफ से $100 मेरे लिए वसूल कर लो।
सही।
देने वाला उसको जिसको वकील बनाया गया $100 दे दे। अब ये अपने दोस्त को कहे या उसको वकील बनाया तो उसको कहे कि भाई आप जो है अब मेरे पैसे भेज दो। अब जो भी ट्रांसफर हो रहा है वो लेने वाले के ब्याह पर हो रहा है।
सही।
तो लेने वाले के ब्याह पर जब ट्रांसफर हो रहा है तो अब उसने असल तो डॉलर ही लिए,
ठीक है,
आगे जो भी मामला आते हैं इसके जिम्मे है। तो अब जब ये देगा तो डॉलर ही लौटाने का पाबंद होगा। तो इस तरीकेकार को इख्तियार करके जो साइल का मुद्दा है उस पर साइल चल सकता है और उस पर अमल कर सकता है, इसमें कोई मुजायका नहीं है।
ठीक है मजीद कॉल दीजिएगा।
मेरा मुफ्ती साहब की बारगाह में ये सवाल है कि जो टूवल वगैरह लगाते हैं तो ये टूवल वगैरह का पानी बेच सकते हैं या नहीं बेच सकते?
ट्यूबवेल का पानी बेच सकते हैं या नहीं बेच सकते?
देखिए ट्यूबवेल का जो मामला है, वैसे तो ट्यूबवेल जो है ना उसमें एहराज भी पाया जाता है कि ट्यूबवेल का पानी एक तालाब में आता है फिर उससे आगे जा रहा होता है, आमतौर पर तो हमने ऐसे देखा है। کوئی بھی پانی مباح پانی اگر اس میں احراز پایا جائے تو ملکیت میں آ جاتا ہے.
صحیح.
یعنی احراز کا مطلب ہوتا ہے کہ بندہ اس کو قبضے میں لے لے, ذخیرہ کر لے. تو ایک مباح پانی ہے, زمین سے نکل رہا ہے, اس کا ذخیرہ کر لیا اس نے, تو اس کی ملکیت میں وہ آ گیا اور اپنی مملوکہ چیز کو بیچا جا سکتا ہے. اور بالفرض براہ راست بھی اگر پانی جا رہا ہو, نالے میں ڈال کے آگے بھیج رہا ہو یہ, تو بھی سروس تو ہے نا, ایک پیٹرول یوز ہو رہا ہے, بندے کی جو مشقت لگ رہی ہے.
صحیح.
تو جو معاوضہ عام طور پر ایسے موقع پر پانی کا معاوضہ نہیں لیا جاتا, عام طور پر گھنٹوں کے حساب سے پیسے چارج ہوتے ہیں.
صحیح.
یعنی کسانوں کے ہاں جو معاملہ ہے, وہ جو ٹولز استعمال کرتے ہیں, مشینری استعمال کرتے ہیں, جیسا کہ تھریشر ہو گیا, حل ہو گیا, دیگر چیزیں ہو گئیں, تو وہاں بھی گھنٹوں کے حساب سے جو نا وہ چارج کیے جاتے ہیں پیسے.
صحیح.
اسی طریقے سے ہم اگر اس کو دیکھ لیں, یہ کرینے وغیرہ ہیں, تو اس کے اندر بھی یہ معاملہ ہے, گھنٹوں کے حساب سے پیسے چارج کیے جاتے ہیں. یعنی معاملہ ہے کرایہ داری یہاں پر ہوتا ہے.
صحیح.
تو دونوں صورت اگر مانے جائیں تو جواز تو بہرحال موجود ہے.
ٹھیک ہے. سر یہاں ایک سوال ہے کہ کبیر ہیں فرام سرگودا, ان کا کہنا یہ ہے کہ موبائل اور ایسیسریز کا بزنس ہے, اور ہوتا یہ ہے کہ بزنس میں سانگ اور موویز وغیرہ بھر کے دینے پڑتے ہیں, اگر نہ دیں تو پھر بچت کم ہو جاتی ہے, تو ایسی صورت میں کیا کرنا چاہیے؟
دیکھیے کوئلے کی دلالے میں ہاتھ کالے ہوتے ہیں. جب آپ نے بزنس ہی ایسا اختیار کیا ہے, ٹھیک ہے, آپ آگ کے اندر بالکل انگاروں کے درمیان بیٹھ کر کہتے ہیں کہ جی تپش سے میں کیسے بچ سکتا ہوں, تو آپ کے کام کی نوعیت ہی ایسی ہے کہ آپ کو تپش سے بچنا بڑا مشکل ہے. تو کام کی نوعیت کو چینج کریں, یہ جو بھرنے بھرانے کا سلسلہ ہے بند کر دیں, کیونکہ زیادہ تر گاہک وہی آئیں گے کہ جو آ کر کہیں گے آپ کو کہ جناب فلاں چیز بھر دو, فلاں چیز بھر دو, تو کس کس کو منع کریں گے؟ آپ کا دل بعض اوقات ذکتا چاہے گا, گاہک کیوں چھوڑے جائیں. جب آپ بزنس کا جو نا موڈ چینج کر دیں گے, کوئی اور بزنس کی لائن پکڑ لیں گے. اچھا یہ تو چھوٹی سی لائن ہے نا, سائڈ بزنس ہوتا ہے, اصل دکان کسی اور چیز کی ہوتی ہے. تو جو جائز کام اس کو چلاتے رہیں, یہ سیکشن جو ہے اس کو بند ہی کر دیں آپ.
سب کبھی کبھار ایسا بھی ہوتا ہے کہ جو لوگ آ رہے ہوتے ہیں نا, وہ زبان خلق جو ہوتی ہے, وہ بندے کے جو خیالات ہیں یا جہاں بچ کر چلنا چاہ رہا ہوتا ہے اسے تبدیل کر دیتی ہے. ایک چیز کی ریکوائرمنٹ اتنی زیادہ آ رہی ہے تو وہ کہتا ہے یار جب یہ اتنے آ رہے ہیں کیوں خالی چھوڑا جائے, کچھ نہ کچھ کام کر ہی لیا جائے, تھوڑا بہت تو چلتا ہی ہے. تو کیا تھوڑا بہت سے پوری آمدنی افیکٹو ہوگی, یا تھوڑا بہت کی چکر میں بسا اوقات بندہ پڑ ہی جاتا ہے آرام میں مکمل؟
دیکھیے جو لوگ دو نمبر مال بیچتے ہیں,
جی
لوگ ان کو ڈھونڈ رہے ہوتے ہیں, دو نمبر مال کہاں ملے گا,
ایسا بھی ہے.
ٹھیک ہے, کیونکہ اس پہ نفع زیادہ ہوتا ہے, کس جگہ سے ملے گا. تو اس کا مطلب یہ نہیں ہے کہ لوگ اگر ڈھونڈ رہے ہیں اور ڈیمانڈ ہے تو وہ دو نمبر کام کرتے رہیں. صحیح اور غلط کی بنیاد پر چلنا ہے. تو اگر آپ نے لوگوں کی بنیاد پر چلنا ہے, ہوا کے رخ پر چلنا ہے کہ جس کی ڈیمانڈ ہے, جس کی یہ چیز ہے. اب دیکھیں آج کل جو ہے وہ فلموں کی کیسٹیں بند ہو گئی ہیں. ایک زمانہ تھا کہ گلی گلی میں, محلے محلے میں وی سی آر کی کیسٹیں رکھ کے لوگ بیٹھے ہوتے تھے. تو وہ فارغ تھوڑی بیٹھے ہوتے تھے, ان کی ڈیمانڈ ہوتی تھی, لوگ آ رہے ہوتے تھے, اور پورا ایک بزنس تھا ایک زمانے میں وہ. تو یوں اگر کوئی ناجائز کام ہے, اس کی ڈیمانڈ اگر ہے, تو ڈیمانڈ سب سے صرف نظر کریں گے, اللہ اور اس کے رسول کی پیروی کرنی ہے ہم نے.
اللہ کریم ہمیں ذوق عطا فرمائے, شوق عطا فرمائے. بہت سی چیزیں جو چمکتی ہوئی نظر آ رہی ہوتی ہیں, بندہ سونا سمجھ کے ہاتھ اٹھاتا ہے اور اس کی طرف بڑھاتا ہے, لیکن سونا ہوتی نہیں ہے. اللہ کریم ہمیں دھوکے سے بچائے اور اس طرح کے ناجائز امور کے ایڈیشن سے بچائے. یہ چیزیں ایڈ ہوں گی تو باقی جو حلال ہے اس کی برکت بھی اڑا دیں گی. اللہ کریم ہمیں بچنے کا ذہن عطا کرے. مزید کال دیجیے.
میرا نام محمد مدثر ہے اور میں آرہ والا سے بات کر رہا ہوں. آپ سے یہ سوال پوچھنا تھا کہ اگر ہم کسی بھی چیز کو سٹور کر لیں, ذخیرہ کر لیں کسی فصل کو, یا کوئی بازار سے چیز خرید لیں کہ اس نیت سے ذخیرہ کریں کہ اگر یہ مہنگی ہوگی تو پھر بیچیں گے, یہ سٹور کرنا ذخیرہ کرنا جائز ہے؟
اب عارف عالم میں تو زیادہ تر چاول ہوتے ہیں, مکئی بہت اچھے ہوتے ہیں عارف عالم میں, ان دو چیزوں کو جیسے بڑا مشہور ہے. اب چاول اور مکئی دونوں کو لے لیں. مکئی جو ہے انسانی ضرورت میں بھی آتی ہے اور جانوروں کی ضرورت میں بھی آتی ہے, اور پورا سال اس کا یوز ہوتا ہے. چاول کا بھی یہ معاملہ ہے کہ انسان کی بنیادی خوراک ہے, پورا سال اس کا یوز ہوتا ہے.
صحیح.
تو معاملہ یہ ہے کہ कोई तो जखीरा करेगा ना, ताकि स्टॉक बरकरार रहे, सप्लाई चेन बरकरार रहे और माल मिलता रहे। तो यूँ जखीरा अंदोजी मुतलकन मना नहीं है, इसकी कुछ शराइत भी हैं। एक तो बुनियादी शर्त यही है कि वो चीज़ इंसानों की और जानवरों की खुराक में शामिल हो, उसको जखीरा जो मना के सूरतें हैं। फिर आगे ये है कि ये सूरतें जो हैं उस वक्त मनाएं जब कैद की सूरत हो, और तीसरी सूरत ये कि जरड़ होता हो, तो जरड़ की कैफियत ना हो, कैद की कैफियत ना हो, तो यूं जखीरा करना मुतलकन मना नहीं है। जखीरा अंदोजी आम हालात में की जा सकती है।
ठीक है मुसाब, यहाँ एक सवाल आया है और कहना यह है कि कर्ज लेने देने के बारे में तफसील से बता दीजिए। आगे तो फिर दूसरा सवाल शुरू है, लेकिन कर्ज लेने देने के बारे में तफसील से बता दें तो इस पर आप क्या बताना चाहेंगे?
कर्ज एक कॉन्ट्रैक्ट है, एक ऐसा कॉन्ट्रैक्ट है कि जिसमें बगैर किसी फायदे के, बगैर किसी बेनिफिट के कर्ज देना होता है। कर्ज जो है वो एक जायज अमल है,
सही,
मुस्तहसन अमल है, बहुत ही फजीलत वाला काम है, बहुत ही फजीलत वाला काम है।
ठीक है,
यहाँ तक कि सदके से भी ज्यादा फजीलत है कर्ज देने की।
सुभान
बाज रिवायात में जो मजामिन आए हैं उसके रूह से सदके से ज्यादा फजीलत रखता है कर्ज देना। तो
वाह,
इसके अंदर बिल्कुल भी जो ना वो नहीं होना चाहिए कि मुझे ये फायदा मिले, ये फायदा मिले, मैं क्यों कर्ज दूं। तो ये तो है कर्ज देने वाले की फजीलत के ताल्लुक से चंद पहलू। अब अगर कोई शख्स कंडीशनल नफा लेता है कि जनाब मैं कर्ज दे रहा हूं और मुझे ये फायदा मिलना चाहिए, वो कैश की सूरत में हो, वो किसी मनफियत यानी बेनिफिट की सूरत में हो, जैसा कि आजकल मोबाइल कंपनियों ने कहा हुआ कि जनाब 1,000 रुपये रखेंगे तो आपको फ्री मिनट मिलेंगे, 1,000 रुपये होंगे तो आपको जनाब इंटरनेट इतना मिलेगा। तो हमारा जो ये पैसा रखा हुआ है ये भी कर्ज ही की हैसियत से रखा हुआ है, काबिले वापसी है,
सही
कर्ज है। तो अब इस पर जो कंडीशनल बेनिफिट्स दिए जा रहे हैं ये बेनिफिट्स खालिसतन सूद हैं। तो कर्ज जो शख्स देता है बगैर किसी लालच के, बगैर किसी तमा के, बगैर किसी मफाद के दे, इसीलिए इसको हसना के लकब से पुकारा जाता है।
सही
हर कर्ज कर्ज हसना होता है। बाज लोग कहते हैं कि जो नाकाबले वापसी है वो कर्ज हसना होता है। नहीं जनाब,
सही
कर्ज काबले वापसी होता है, वापस लौटाना होता है। हंसना इसलिए कहते हैं कि बंदा बगैर किसी मफाद, बगैर किसी तमा के, नेकी के तौर पर ये काम कर रहा होता है और एक मुसलमान के साथ भलाई से पेश आना मकसूद होता है, इसलिए कर्ज जो है एक अमले तबर्रो है, नेकी और सवाब का काम है।
माशाल्लाह, अल्लाह करीम बरकत दे। और ये बहुत प्यारी बात ब्यूटीफाई भी हो गई और वाज़े हो गई कि कर्ज हसना भी काबिले वापसी है, उसको भी अदा करना है। अच्छा, यहाँ एक जो इनका दूसरा सवाल था वो ये था कि एक सूट तकरीबन 1,500 या 1,000 का हो तो उसको 2,500 3,000 का बेचना कैसा है? यानी नफे में भी कोई मार्जिन चाह रहे हैं? ये मुबशिर भाई हैं खाने वाले से।
देखिए, बेहतर तो यही है कि मुतवसत नफा लिया जाए और लोगों के साथ आसानी से पेश आना, मामलात में भी उन पर आसानी करना, ये बहुत ही उम्दा नेकियों में से एक नेकी है। लेकिन बाज़ औक़ात क्या होता है कि मार्केट की फ़जा ही ऐसी होती है, मिसाल के तौर पर यही माल जो है वो दूसरे लोग 3,000 का बेच रहे हैं,
सही,
ये अगर बेच रहा है तो मार्केट के मुताबिक बेच रहा है, तो मार्केट के मुताबिक बेचना कोई मायूब तो नहीं कहलाएगा। बाज़ औक़ात मार्केट से नीचे आने में मसाइल भी पैदा हो जाते हैं।
ठीक है,
मिसाल के तौर पर मार्केट वाले एतराज़ करते हैं कि भाई आप मार्केट खराब कर रहे हो,
सही,
तो यूं मार्केट के मुताबिक बेचना कोई मायूब तो नहीं कहलाएगा, लेकिन फिर भी आसानी की सूरत होनी चाहिए।
कस्टमर भी बसा औकात डाउट का शिकार हो जाता है कि पूरी मार्केट में तो ये महंगा बिक रहा है और इसके पास यही चीज इतनी सस्ती है, तो शायद कोई डिफेक्ट है इसलिए कम पैसों में बेची जा रही है।
कई वजूहत होती हैं, बाज़ औक़ात जो दरमियान में वास्ते होते हैं वो नहीं होते। एक आदमी डायरेक्ट फैक्ट्री से माल उठा रहा है,
सही,
एक आदमी हुआ जो होलसेल से उठा रहा है,
ठीक है,
तो होलसेल फैक्ट्री से उठाता है, फिर
वो अपना
वो
मार्जिन रख रहा है।
होलसेल की प्राइस पर रखता है, अपना नफा रखकर थोड़ा नफा कम हो जाता है। तो यूं बाज़ औक़ात ऐसा होता है कि किसी खास वजह से एक शख्स थोड़ा सस्ता बेच रहा होता है, तो मुतलकन तो बदगुमानी नहीं करनी चाहिए। हाँ,
सही,
बाज़ औक़ात ये होता है कि वैरायटी मुख्तलिफ होती है, दिखने का तो कपड़ा ही है, छापा वही है, डिजाइन वही है,
ठीक है,
जैसा कि आजकल हर मशहूर जो ब्रांड है उसके कापी मार्केट में अवेलेबल है,
बिल्कुल है सर।
तो हो सकता है कापी उसी में यार क्यों। मुझे एक मरतबा एक कपड़े वाले ने दिखाया था,
अच्छा।
कहा फलां ब्रांड वाले का कपड़ा मैं बनाता हूँ, उसकी फैक्ट्री है और ये उसके साथ का कपड़ा है, उस पर उस ब्रांड का नाम नहीं लिखा हुआ था, कहा कि ये उसके साथ का कपड़ा है, उस ब्रांड वाले की दुकान पर अगर जाएंगे तो वो आपको इतने का देगा, लेकिन चूंकि मेरी कोई ब्रांड नहीं है,
सही,
है उसी के साथ का, क्वालिटी वही, धागा भी वही, उसी मशीन पे उसी क्वालिटी पर बना है। तो बाद ऐसा हो जाता है कि ब्रांड में भी ब्रांड वाला भी आउटसोर्स कर रहा होता है, बाहर से बनवा रहा
सही,
होता है, तो कुछ लोग वहां से माल बनवा लेते हैं।
बिल्कुल
तो हालांकि ब्रांड वाला तो बाद बाउंड करता है कि किसी और का नहीं बनाओगे, तो एन मुमकिन उसकी क्वालिटी भी एक हो, और बाद होता है क्वालिटी एक नहीं होती,
ठीक।
छापा ले लिया जाता है, कपड़ा चेंज होता है।
दिखाई एक देश दे रही होती है, और बसा होकर जो खरीदने वाला होता है वो सिर्फ या तो ब्रांड के नेम पर रेट लगा रहा होता है, या जो दुकानदार ने अपने रेट बताए तो उस पर रेट लगाकर अपने मार्जिन को देख रहा होता है और अपनी जेब के हिसाब से रेट कर रहा होता
तो
है। जी
खुलासा ये निकला कि अगर सस्ता बेच रहे हैं, क्वालिटी में फर्क नहीं है, तो कोई शरी खराबी तो नहीं है,
सही,
लेकिन अगर आपने 2 नंबर माल रखा हुआ, क्वालिटी उसकी हल्की है और उसको वही कहकर बेच रहे हैं और फिर दावा भी कर रहे हैं कि फलां जगह से लोगे महंगा मिलेगा, हम सस्ता दे रहे हैं, तो ये तो सीधा सीधा झूठ बोलने का मामला है। तो झूठ बोलकर माल बेचने में इस सूरत के अंदर तो धोखा भी है,
अल्लाह
धोखा दे की सूरत है।
अल्लाह करीम धोखे से बचाए। मजीद कॉल्स है हमारे पास, आइए शामिल करते हैं।
एक दोस्त है, उससे 4 लाख रुपए मैंने एक पेमेंट दी है, अपने कारोबार में इन्वेस्ट की है, वो मेरे साथ कारोबार पे नहीं बैठता, पर उसने मुझे कहा जी कि मुझे 25 से 30% कमाई चाहिए, मैं उसको हर महीने 25 से 30% कमाई देता हूँ, क्या ये जायज है कि नाजायज है?
देखिए आपको ये सीखना पड़ेगा कि पार्टनरशिप के उसूल क्या हैं।
सही,
जब तक आप ये नहीं समझेंगे कि पार्टनरशिप किसे कहते हैं, किस तरह होती है, क्या उसूल हैं, उस वक्त तक आप कोई भी बड़ी गलती कर सकते हैं। तो हमने एक ब्रोशर तैयार किया हुआ है पार्टनरशिप के हवाले से, तो वो ब्रोशर जो है IEC.com वेबसाइट का एड्रेस है,
सही,
इस पर आप जाएंगे तो पार्टनरशिप शिरकत उसको कहते हैं, उसका ब्रोशर रखा हुआ है, तो वो ब्रोशर आप पढ़ें। और मजीद कोई प्रॉब्लम अगर होती है आपको तो IEC ही की वेबसाइट पर टेक अपॉइंटमेंट का ऑप्शन है, आप अपॉइंटमेंट लें फ्री ऑफ कॉस्ट, कोई मतलब के पैसे नहीं लेंगे हम आपसे, और आप अपना मसला इत्मीनान के साथ पूछें।
चलो, उसके जुजियात आप अच्छे अंदाज से बता सकेंगे कि ये तरीके कार हम अपनाना चाह रहे हैं, या कोई भी पार्टनरशिप करना चाह रहे हैं वहां से अपॉइंटमेंट ले सकते हैं और मुफ्ती साहब से राबता कर सकते हैं। बाकायदा टीम है और जो आपको गाइड भी करेगी, मुफ्ती साहब से भी इंशाल्लाह रहनुमाई हासिल कर सकेंगे, जुड़े रहेंगे तो इंशाल्लाह सीखते रहेंगे। दावत इस्लामी की मुख्तलिफ सर्विसेज हैं और ये वो सर्विसेज हैं जो फ्री ऑफ कॉस्ट है, आप बिल्कुल ज्वाइन कर सकते हैं, अटैच भी रह सकते हैं, जो मालूमात वेबसाइट पर दी गई है उससे भी फायदा हासिल कर सकते हैं। और अगर कहीं इश्काल कोई बाकी रह जाता है, कोई बात समझ नहीं आ पाती, तो उसको सीखने के लिए, उसको समझने के लिए अपॉइंटमेंट लेकर भी मुफ्ती साहब से रब्ता किया जा सकता है। आप आएंगे तो इंशाल्लाह उस वक्त में आप ही को टाइम दिया जाएगा और आपकी जो मालूमात होंगी उनके अल्लाह ने चाहा तशफी बख्श जवाब आपको मिल सकेंगे। मजीद कॉल दीजिए।
मोहम्मद सलीम रजा अतारी, जिला भावलपुर से अर्ज कर रहा हूँ। मेरा काम तिजारत में मुफ्ती साहब की बारगाह में ये सवाल है कि अक्सर कारोबार में ऐसा होता है कि एक पार्टी देने वाली होती है सामान और एक पार्टी लेने वाली होती है सामान, लेकिन दरमियान में बाज़ औक़ात ऐसा होता है कि एक शख्स ऐसा होता है जो ब्रोकर का या डिस्ट्रीब्यूटर का काम करता है कि वो दूसरी एक पार्टी से लेकर दूसरी को देता है और ये लेन देन भी दरमियान में पैसे का ये करता है। तो बाज़ औक़ात ऐसा होता है जो पार्टी माल देने वाली होती है वो एक रेट तय हो जाता है किसी भी कारोबार के हवाले से, सामान के हवाले से, लेकिन मार्केट में उस चीज का रेट एकदम गिर जाता है और जो दरमियान में बंदा होता है वो जामिन होता है कि भी इस रेट पर मैं आपको पैसे लेकर दूंगा। जब रेट कम होने की सूरत में जो पार्टी आगे लेने वाली होती है वो कहती है कि रेट कम हो गया लिहाजा हम इस रेट पर पैसे आपको नहीं देंगे, कम पर देंगे, तो वो जो दरमियान में बंदा होता है उसको पैसे भरने पड़ जाते। तो ऐसी सूरत में जो लेने वाली पार्टी और देने वाली पार्टी है वो इस दरमियान वाले बंदे के साथ क्या काम करेगी, इस मामले में रहनुमाई से फरमा दीजिए।
देखिए, अगर सौदा नहीं हुआ था, अभी बातचीत ही चल रही थी, तब तो जाहिर बात है कि कोई पीछे हटता है तो उसको ऐसा इख्तियार तो होता है। अगर सौदा हो गया तो
सही
जिस रेट पर सौदा लॉक हुआ है तो अब सौदा तो उसी रेट पर खिलाएगा और उसके मुताबिक ही लेन देन होगा। माल की जो क्वांटिटी है वो माल भेजने वाले का जिम्मा है कि वो इरसाल करे, और जो खरीदार है जितने का सौदा तय हुआ है उतने पैसे वो अदा करे। ये तो एक बड़ा सिंपल मसला है। अब रही बात तीसरे बंदे की, तो देखिए तीसरा बंदा अगर उसने बतौर किफालत के जिम्मा लिया है कि भी, और सौदा होने के बाद जिम्मा ले, सौदा होने से पहले नहीं, क्योंकि
सही
सौदा होने से पहले तो जो खरीदार है वो मदयून ही नहीं बना है आमतौर पर। यानी होता ही है फिकी एतबार से कि जिम्मा लिया जाता है देन का, कि सामने वाले के ऊपर जो देन है अगर ये अदा नहीं करेगा तो मैं अदा करूंगा। तो सौदा होने के बाद अगर उसने बाकायदा किफालत ली है और इस अंदाज की किफालत ली है कि इसके पैसों का मैं जामिन हूं, तो फिर यह है कि उसको अदा करने पड़ेंगे। जामिन का तो ये मतलब होता है, किफालत का तो ये मतलब होता है। पूरा एक फिकह इस्लामी में चैप्टर है किफालत का, इसके पूरे मसाइल लिखे हुए हैं, पूरी इसकी शराइत हैं, जवाबित हैं। और किफालत भी जो है एक ऐसा अक्द है जो बहुत सारी चीज़ों को लाजिम करता है। उसके ऊपर लाजिम नहीं था देना, लेकिन उसने खुद अपने ऊपर एक लाजिम किया, यह भी एक कॉन्ट्रैक्ट है ये, तो इस एतबार से तो उसको देने पड़ेंगे।
जी
सूरत जब पेश आनी है तो इसके मुख्तलिफ अहवाल हो सकते हैं। यानी क्या सूरत पेश आई, किस तरह पेश
हाँ
आई। हो सकता है उसने जब जिम्मा लिया और सौदा ही ना हुआ, सौदा ही नहीं हुआ है तो मदयून कहाँ से बना। वो
सही
मदयून के देन का सौदा लिया जाता है ना, ये मामला है।
सब। यहाँ सवाल ये है कि फैजान अजमल हैं और इनका कहना ये है कि कंपनी है और उसमें हमने दो मेंबर ज्वाइन करवाने हैं, आगे वो दो मेंबर मजीद मेंबर ज्वाइन करवाएंगे, उसके बाद हमारी अर्निंग शुरू हो जाएगी, तो क्या ये हलाल है?
हाँ, तो इस तरह आप चैन बनाते बनाते तो आसमान तक पहुंच जाना चाहिए ना।
जी
अगर इसी तरह मेंबर ज्वाइन करवाना
सही
जरूरी है तो ये चैन चलते 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 पहुंच जानी चाहिए यूरोप अमेरिका तक। लेकिन ये चैन जो ना औरंगी से शुरू होती है, कुरंगी भी नहीं पहुंच पाती।
जी
फ्रॉड पर मुश्तमिल कंपनियां आती हैं मार्केट में और वो आकर कहती हैं यूं बनाओ, यूं चैन बनाओ, यूं चैन बनाओ जनाब, राइट लेफ्ट राइट लेफ्ट चैन बनेगी और लोग आएंगे और फिर सौदा होगा और यूं एक नेटवर्किंग बनेगी। तो मल्टी लेवल मार्केटिंग जो है इसको लेकर बहुत सारी कंपनियां मार्केट में आती हैं और 6 महीने बाद साल बाद भाग जाती हैं, और फ्रॉड पर मुश्तमिल होती हैं, धोखाधड़ी पर मुश्तमिल होती हैं, और भी बहुत सारी खराबियां ये कंपनियां जो है कर रही होती हैं। तो ऐसे कंपनियों से दूर रहना जरूरी है।
ठीक है, कॉल दीजिएगा मुझे।
मुफ्ती साहब से मेरा सवाल यह है, शादी के लिए गाड़ियां करवाई जाती हैं, वो अपना किराया पूरा ले लेते हैं, उसके बाद जाते वक्त कहते हैं हमारी मिठाई कहाँ है, 500 हजार रुपया मजीद मांग लेते हैं, इस तरह उनका मिठाई लेना कैसा है, इसके बारे में शरी रहनुमाई फरमा दीजिए।
देखिए, अगर तो सिर्फ वो रिक्वेस्ट करते हैं
जी
तो बंदे की मर्जी है, दे या ना दे, जबर तो नहीं होता। यानी ये मायदे का हिस्सा नहीं होता कि जी मिठाई भी देनी पड़ेगी। अगर मायदे का हिस्सा नहीं है तो आप पर देना भी जरूरी नहीं है। अब रही बात ये कि मांगना कैसा,
सही
तो वेटर के जो मसाइल हैं वो यहाँ आएंगे। वेटर भी एक मुंह से तो नहीं बोलता बाज़ औक़ात वेटर, लेकिन होता है कि भाई कुछ तलब कर रहा है, और बाज़ औक़ात तो होटल के बिल पर ही लिखा होता है कि आप टिप कितनी देंगे। ठीक है, तो बंदा जब कार्ड वगैरह के जरिए अदायगी कर रहा होता है तो वो फिगर भी लिख देता है कि भाई मैं टिप इतनी दूंगा। तो बाज़ ऐसे मौके हैं कि जहाँ उर्फन सवाल करना भी मना नहीं है या सवाल करने की गुंजाइश रहती है वहां पर। तो लेकिन यह है कि लोग उसका फिर ख्याल नहीं रखते कि भाई वो सवाल एक गुजारिश के दर्जे में है, बंदा बस बोल के खामोश हो जाए तो वो सामने वाला गले पड़ जाता है बाजू का, और गले भी इस तरह पड़ता है कि ना दो तो फिर वो शर्म सारी पर उतर आता है, ठीक है, बड़बड़ाने पर लगता है, तो ये चीज नहीं होनी चाहिए। ये तजावुज से हटना है और ये दुरुस्त मामला नहीं है। और ये कल्चर हमारे यहाँ आजकल फकीरों ने भी पकड़ा हुआ है। खैर, भीख मांगना तो हराम है सीधा सीधा, उसमें तो कोई जवाज का पहलू नहीं है, सिवाय ये कि कोई मिस्कीन हो, और आमतौर पर मिस्कीन नहीं होते लोग, पेशावर होते हैं, तो ना दो तो जनाब बहुत बड़बड़ा कर जाते हैं, तो ऐसा नहीं होना चाहिए।
मुझसे यहाँ एक जो भी आपने पिछले सवाल के जवाब में इरशाद फरमाया, तो उसी को कॉलर मैसेज करने वालों ने लिखा है और उस पर मजीद सवाल किया है। उनका कहना यह है कि मुझसे आपने फरमाया कि मार्केट के साथ रेट कमीशन मेंटेन करने के लिए मार्केट के साथ चलना कोई नाजायज मुनाफा नहीं है या नहीं समझा जाएगा। ये कह रहे हैं कि मेरा सवाल ये है कि आजकल यूरिया खाद की जो बोरी है एक की कीमत 3400 से 3500 है, जबकि ब्लैक में मार्केट में ये 4500 से 5000 तक में अवेलेबल है, तो क्या ऐसा करना भी जायज होगा?
देखिए, मार्केट को आजाद रखा गया है, यानी खरीद बेचने वाला खरीदने वाला जिस कीमत पर इत्तेफाक करे
सही,
वो असल प्राइस होती है। बात चीजों के बारे में हुकूमत की तरफ से पाबंदियां होती हैं, शायद खाद भी उन आइटम में से है जिस पर पाबंदी तो है कि जनाब आपको इतने ही की बेचनी है। तो यूं अगर कोई उससे तजावज कर रहा है हदूद से, तो कहीं ना कहीं तो गिरफ्त में आने का मामला होगा, हो सकता है बाजुओं पे ना हो। अगर ये 4500 का बेच रहा है और खरीद के ला रहा है बेचारा 4200 की, तो इसको क्या इल्जाम देंगे हम?
ठीक,
तो बाजुकात खराबी सिस्टम की होती है, फर्द की नहीं होती, तो सिस्टम को दुरुस्त किया जाना जरूरी है। तो यहाँ भी यही है कि अगर सप्लाई ज्यादा हो और सप्लाई बर वक्त हो, तो वो तो मिन्नत करेंगे आपके कि जनाब आप आइए खाद लीजिए हमसे। तो चूंकि यहाँ शॉर्टेज पैदा की जाती है और मोनोपोली करके एक मसनू बहरान पैदा किया जाता है, जिसकी वजह से लोगों को दुश्वारियां होती हैं।
अल्लाह करीम हमें मुसलमानों को आसानियां देने का जहन अता फरमाए और उसके लिए कोशिशें करने वाला भी बनाए। सिलसिले का वक्त इख्तिताम पजीर हुआ और खुद भी फायदे में रहें, लोगों को भी फायदा पहुंचाएं, नबी करीम सल्लल्लाहु तआला अलैहि वाली वसल्लम के फरमान के मुताबिक बरकतें हासिल करें। सुभानकल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
सच्चा अमानत दार ताज मुझे को तू या रब बना,
सच्चा अमानत दार ताज मुझे को तू या रब बना।
तेरी पसंद की हो तिजारत गफलतों से तू बचा।